پیار بھی کرتا ہے، محبت بھی کرتا ہے، مگر اس کو سختی بھی کرتا ہے تاکہ بچے کی تربیت اچھی ہو، بچہ بری عادات میں نہ پڑے، بچہ تعلیم حاصل کرے اور اچھی صفات کو اپنائے. اسی لیے بچہ باپ سے ڈرتا بھی ہے، گو کہ باپ سے محبت بھی بہت ملتی ہے. یہ محبت کا ایک انداز ہے. اور دوسرا انداز ہے ماں کی محبت. ماں کی محبت فقط محبت ہوتی ہے، اس میں نرمی ہوتی ہے، اپنائیت ہوتی ہے. چنانچہ کئی دفعہ ماں زیادہ ملنے سے بچہ بگڑ بھی جاتا ہے. بہت سارے لوگ کہتے ہیں کہ جی ماں کی محبت نے بچے کو بگاڑ دیا. ماں بچے کے قربان ہوتی ہے، یہاں تک کہ چھوٹا بچہ اگر ماں کے منہ پہ تھپڑ بھی لگا دے تو ماں جواب میں اس کو تھپڑ مارنے کی بجائے اس کے ہاتھ کو چوٹ سمجھتی ہے کہ یہ نادان ہے، چھوٹا ہے، اس نے ایسی حرکت کر لی. وہ بچے سے ناراض نہیں ہوگی. بچے کو یقین ہوتا ہے کہ میری ماں مجھ سے موت نہیں کرتی. یہ بھی محبت کا ایک انداز ہے. تو ایک انداز ہے باپ کی محبت کا، ایک انداز ہے ماں کی. باپ کی محبت میں رحمانیت غالب ہوتی ہے، شفقت بھی ہے، محبت بھی ہے، مگر تربیت کا بھی خیال ہے. اور ماں کی محبت میں رحیمیت غالب ہوتی ہے. چنانچہ ماں اپنے بچے سے محبت کرتی ہے، نیک ہو یا بد ہو، اچھا ہو یا برا ہو. وہ کہتی ہے میں کیا کروں، یہ بچے کے مقدر تھے کہ وہ جیسا بنا، مگر میرا تو بیٹا ہے، مجھے تو پیارا لگتا ہے. تو یہ محبت کے دو انداز ہیں، ایک والد کی محبت، والد کی محبت. اگر اس کو اور ذرا مختصر کریں تو باپ کی محبت میں جلال ہوتا ہے، ماں کی محبت میں جمال. جس طرح بچہ یہ دو طرح کی محبتیں دیکھتا ہے، مومن کی اپنی زندگی میں دو طرح کی محبتیں دیکھتا ہے. ایک محبت اس کو مقام کرموں میں نظر آتی ہے، مگر اس محبت میں جلال، اللہ کی عظمت، اللہ کی کبریائی. جب مکہ مکرمہ آتا ہے تو یہاں پر تجلیات ذاتیہ وارد ہوتی ہیں، جس کی وجہ سے وہ شخص کے مقام میں جانے جاتا ہے، اللہ کی حیبت اس کے دل پہ آ جاتی ہے، اللہ کا خوف اس کے دل پہ آ جاتا ہے، خشیت دل پہ آ جاتی ہے. یہ بھی محبت. اور محبت کا دوسرا انداز ہے نبی علیہ السلام کی محبت، جو مدینہ طیبہ میں انسان محسوس کرتا ہے، وہ جمال کی محبت. اس میں نبی علیہ السلام سے قلبی تعلق محسوس ہوتا ہے، بالکل جیسے ماں کی گود میں آ کے بچہ کو سکون ہو جاتا ہے، انسان مدینہ طیبہ جا کے اس طرح کو سکون ہو جاتا ہے. دنیا میں یہ دو ہی شہر ہیں جو انوکھے ہیں،
مکہ دینی از توحید نور ہے، یسرف از حبیب اللہ ضرور ہے، کریم دو شہر ایمان آزا دیدے کہ دیدی گرگری دنیا رسیدے، کہ میں مکہ میں اللہ کی توحید کا ضرور دیکھتا ہوں، مدینہ میں نظر شام کا ضرور دیکھتا ہوں، اے دوست اگر تم نے ان دو شہروں کو ایمان کے ساتھ نہ دیکھا کہ تم نے بلا دنیا میں آ کے دیکھا ہی کیا ہے، ان دونوں شہروں کا اپنا اپنا رنگ ہے، چنانچہ ایک شہر خلیل ہے اور دوسرا شہر حبیب، مکہ مکرمہ شہر کو اللہ کے خلیل نے آباد کیا اور مدینہ منورہ شہر کو اللہ کے حبیب نے منور فرمایا، مکہ مکرمہ میں نبی علیہ السلام کے آبا مدفون ہیں اور مدینہ طیبہ میں اللہ کے حبیب سن خود مدفون، ایک شہر مکہ مکرمہ سے اسلام کی ابتدا ہوئی اور دوسرا شہر مکہ مدینہ وہاں پر اسلام کی انتہا، یہ دونوں عجیب منور شہر ہیں، اس لیے مکہ مکرمہ اور مدینہ منورہ یہ الفاظ بھی جو ساتھ لگائے گئے ان میں بھی کوئی حقیقت موجود، اب آپ حضرات نے مکہ مکرمہ میں تو کچھ وقت گزار لیا، حج بھی کیا، طواف بھی کیے، سعی بھی کی، تو مکہ مکرمہ کے انوار و تجلیات سے اپنے نصیب کے مطابق حصہ پا لیا، اب کل مدینہ طیبہ روان کی ہے، وہاں کا ذرا انداز مختلف ہے، اللہ کے حبیب صلی اللہ علیہ وسلم محبوب کل جہاں ہیں، یعنی یہ نہیں کہ جی وہ صرف اللہ کے محبوب ہیں، یہ بھی ٹھیک ہے، مگر خالق کے بھی محبوب ہیں، مخلوق کے بھی محبوب ہیں، وہ محبوب کل جہاں ہیں، سارے جہان کے محبوب ہیں، آپ غور کریں تو مخلوق میں چار طرح کی مخلوق ہے، جمادات، نباتات، حیوانات اور انسان، یہ چار طرح کی مخلوق ہوتی ہے، اللہ کے چاروں کے محبوب، جمادات کہتے ہیں پتھر کو، پہاڑ کو، نبی اسلام پہاڑ کے بھی محبوب، چنانچہ حدیث پاک ہے کہ جب نبی اسلام مدینہ الوداع کے بعد واپس مدینہ طیبہ تشریف لائے، جب لے احد پہ نظر پڑی تو نبی اسلام نے فرمایا احد جبل یحب کو ناظر، احد ایک پہاڑ ہے، یہ ہم سے محبت کرتا ہے، ہم اس سے محبت کرتے ہیں، تو پہاڑ بھی نبی اسلام سے محبت کرتا تھا، چنانچہ نبی اسلام جب مکہ مکرمہ میں صدیق اکبر کے گھر تشریف لاتے تھے تو ان کے گھر میں دو پتھر تھے، ایک پتھر جیسے ہی نبی اسلام کو دیکھتا تھا تو وہ سلام کیا کرتا تھا اور دوسرے پتھر پر نبی اسلام ٹیک لگایا کرتے تھے، تو ایک کا نام تھا متکلم اور دوسرے کا نام تھا متقا تقیہ، تو یہ دو پتھر نبی علیہ السلام کے ساتھ محبت کا یوں اظہار کیا کرتے، تو جمادات کو بھی نبی علیہ السلام سے محبت، پھر اس کے بعد نباتات، نباتات کہتے ہیں درختوں کو، درختوں کو بھی محبت، چنانچہ نبی علیہ السلام جس راستے پہ تشریف لے جاتے درختوں کی ٹہنیاں جھک جاتی تھی، شاخیں جھکتی تھی اور وہ درخت نبی علیہ السلام کو سلام کیا کرتے تھے، تو درختوں کے بھی محبوب، نباتات کے بھی محبوب، مشہور واقعہ آپ نے سن رکھا ہوگا کہ نبی علیہ السلام جب مسجد نبوی میں جمعے کا خطبہ دیتے تھے تو کھجور کا ایک تنا تھا، اس کے ساتھ ٹیک لگا کر آپ صلی اللہ علیہ وسلم خود کر لیا کرتے تھے، حضرت امین داری اللہ جب مسلمان ہوئے تو انہوں نے ایک ممبر بنا کر نبی علیہ السلام کی خدمت میں ہدیہ پیش کیا، تو نبی علیہ السلام خطبہ دینے کے لیے ممبر پر تشریف لے گئے، صحابہ کرام کہتے ہیں کہ جب نبی علیہ السلام خطبہ دے رہے تھے تو ہم نے دیکھا کہ جیسے کوئی بچہ روتا ہے، بچے کے رونے کی آواز آ رہی ہے، ہمیں سمجھ نہیں آتی تھی یہ آواز آ کہاں آ رہی ہے، کوئی بچہ تو موجود نہیں تھا، نبی علیہ السلام نے بھی وہ آواز سنی، چنانچہ اللہ کے حبیب صلی اللہ علیہ وسلم ممبر سے لیتے تشریف لائے اور آپ نے آ کر اس تنے کو اپنا مبارک ہاتھ لگایا. وہ تنا نبی اسلام کی جدائی میں رو رہا تھا کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم پہلے آپ میرے ساتھ ٹیک لگا کر خطبہ دیا کرتے تھے, اب تو ممبر بن گیا تو اب مجھے آپ کی جدائی برداشت کرنی پڑے. صحابہ کرام کہتے ہیں کہ جس طرح چھوٹا بچہ سسکیاں لیتے لیتے چپ ہوتا ہے, وہ کھجور کا تنا اس طرح سسکیاں لیتے لیتے چپ ہو. تو اللہ کے حبیب صلی اللہ علیہ وسلم جمادات کے بھی محبوب, نباتات کے بھی محبوب. پھر اس کے بعد حیوانات ہیں, جانور. نبی اسلام سے جانور بھی محبت کرتے تھے. چنانچہ حدیث پاک ہے جب حجت الوداع میں نبی اسلام نے اونٹوں کی قربانی دینی تھی تو 63 اونٹ لائے گئے. 9-9 اونٹ کا گروپ لایا جاتا تھا تاکہ ایک وقت میں ان کو ذبح کیا جائے. تو جب وہ 9 اونٹ سامنے آتے اور نبی اسلام کے چہرے انور پر نظر ان کی پڑتی تھی تو وہ اپنی گردنوں کو لمبا کر دیا کرتے تھے. ہر اونٹ چاہتا تھا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم آپ قربانی کے لیے پہلے مجھے قبول کر دیں. نشود نصیب دشمن کے شود حلا کے تیرت سر دوست سلامت کے تو خنجر آزمائیں. اے محبوب صلی اللہ علیہ وسلم آپ مجھے قبول کیجیے قربانی والے. تو اونٹ محبت کا اظہار کرتے تھے. چنانچہ جب نبی علیہ السلام نے پردہ فرمایا تو آپ کی ایک اونٹنی تھی, ایک اونٹنی تھی جس کا نام قصبہ تھا, اس پر نبی علیہ السلام نے حج بھی ادا فرمایا تھا. اس کو نبی علیہ السلام کی جدائی کا بہت غم ہوا. چنانچہ کتابوں میں لکھا ہے اونٹنی نے کھانا پینا چھوڑ دیا. صحابہ کرام چارہ لاتے تھے اس کو ڈالتے تھے کہ یہ کھائے اور وہ ایسے ہی بیٹھی رہتی تھی چارہ کھاتی نہیں تھی. جب بار بار اس کو کھانے پہ مجبور کیا گیا تو وہ مدینہ طیبہ سے یعنی گھروں کے قریب سے اٹھی اور پھر وہاں بقیع غرقد یعنی جہاں جنت البقیع ہے یہاں درخت ہوتے تھے کی کر کے, تو وہ یہاں آ کر بیٹھ گئی اور پھر بقیہ وقت اس نے زندگی کا یہاں گزارا. نبی علیہ السلام کے پردہ فرمانے کے چند ماہ بعد تک وہ رہی, مگر چونکہ نہ کچھ کھاتی تھی نہ پیتی تھی اس لیے تھوڑے عرصے بعد وہ بھی دنیا سے چلی گئی. تو نبی علیہ السلام سے جانور بھی محبت کرتے تھے. مشہور واقعہ ہے حلیمہ سعدیہ کی بیٹی تھی جس کا نام تھا شیما, جوان العمر تھی, بکریاں چراتی تھی. ایک دن ماں نے اسے کہا بیٹی آج تو بہت دیر ہو گئی, سورج جی اوپر آ گیا تو بکریاں لے کر گئی نہیں, کیا وجہ ہے؟ ہم نے کہا اماں بکریاں زیادہ ہیں, میں اکیلی ان کے پیچھے بھاگتی ہوں, ان کو سنبھالتی ہوں, میں تھک جاتی ہوں, مجھے ہیلپ چاہیے, کوئی میری ہیلپ کرے گا تو میں جاؤں گی, میں اکیلی نہیں یہ کام کر سکتی. ماں نے کہا بیٹی تمہارا باپ بھی بوڑھا ہے اور میں بھی بوڑھی ہوں بیمار ہوں, تو ہم تو بکریاں نہیں چرا سکتے نہ ان کے پیچھے بھاگ سکتے ہیں, گھر میں جوان تم ہی ہو تو یہ کام تمہیں کرنا پڑے گا. تو بیٹی نے کہا اچھا اماں میں بکریاں چرانے تو جاؤں گی لیکن میرے ساتھ یہ میرے بھائی محمد کو بھیج دیجیے. وہ چھوٹا بچہ جو دودھ پیتا تھا چلنا بھی نہیں جانتا تھا اتنا چھوٹا تھا, اس کو میرے ساتھ بھیج دیجیے. ماں نے کہا بیٹی تم بھائی کو سنبھالو گی یا بکریوں کو سنبھالو گی؟ تو شیما نے جواب دیا کہ اگر بھائی ساتھ ہوگا تو بکریوں کو سنبھال لوں گی, اگر نہیں ہوگا تو بکریاں میں نہیں سنبھال سکتی. تو ماں نے کہا بیٹا تمہاری بات مجھے سمجھ نہیں آ رہی, تم مجھے بات سمجھاؤ مسئلہ کیا ہے؟ تو شیما نے بتایا کہ اماں ایک دفعہ میں بھائی کو اپنے ساتھ لے کر گئی تھی بکریاں چرانے کے لیے, میں نے اس کے تین باتیں بڑی عجیب دیکھی. پہلی بات, میں جہاں ہوتی تھی ایک بادل کا ٹکڑا میرے سر پہ سایہ کر رہا ہوتا, مجھے پورا دن بھوک دھوپ میں نہیں دوڑنا پڑا, میں چھاؤں میں رہی, پہلی بات. اور دوسری بات کہ میں نے دیکھا ایک راہب گزرا, اس نے میرے بھائی کو دیکھا اور میرے بھائی کی بڑی تعریفیں کی کہ یہ بڑا ہو کر بڑا اونچا انسان بنے گا, تو مجھے اپنے بھائی کی تعریف نیک لوگوں کی زبان سے اچھی لگی. اور ہمیں تیسری بات یہ कि मैं भाई को लेकर गई बकरियां चराने के लिए। जब चरागाह में पहुंची तो बकरियां घास चरने लगी। मैं भाई को लेकर एक जगह पर आकर बैठ गई। मैंने देखा कि बकरियों ने जल्दी जल्दी घास चर लिया और जहाँ पर मैं बैठी थी ये सारी बकरियां मेरे गिर्द आकर खुद ब खुद बैठ गई। फिर उसके बाद बाकी वक्त मैं भी भाई का चेहरा देखती रही, मेरी बकरियां भी भाई का चेहरा देखती रही। तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने वो जमाल अदा किया था कि जानवर भी आपके चेहरे अनवर को तकते थे। तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम जमादात के भी महबूब, नबातात के भी महबूब, हैवानात के भी महबूब और इंसानों के भी महबूब। इसलिए सहाबा रज़ियल्लाहु ताला अन्हुम की जो पूरी जमात है वो उस शाह की जमात है, सारे के सारे नबी इस्लाम से मोहब्बत करने वाले। जिस जिस के हालात जिंदगी पढ़ के देखो आपको ये महसूस होगा कि वाकई ये तो बहुत बड़े आशिक थे नबी इस्लाम। इन तमाम शाह में सैयदना सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु सबसे आगे निकल गए। इश्क़े रसूल में उन्होंने दूसरे सब लोगों को पीछे छोड़ दिया। उनकी मोहब्बत का ये आलम था कि उन्होंने अपना सब कुछ नबी इस्लाम से कुर्बान कर दिया। एक मतलब नबी इस्लाम ने फरमाया, मुझे तीन चीजें तुम्हारी दुनिया में से पसंद है, हुब्बा इलैया मिन दुनियाकुम सलात। तुम्हारी दुनिया से मुझे तीन चीजें पसंद है, एक नमाज पढ़ना, दूसरा नेक बीवी और तीसरा खुशबू इस्तेमाल करना। ये तीन चीजें मुझे अच्छी लगती हैं। जब नबी इस्लाम ने ये फरमाया तो सिद्दीक अकबर फौरन खड़े हो गए, अल्लाह के इस्लाम मुझे भी दुनिया में तीन चीजें बहुत महबूब है, अबू बकर बताओ कौन सी तीन चीजें। अल्लाह के इस्लाम पहली बात आपके चेहरे अनवर पर देखते रहता, ये चीज मुझे दुनिया में सबसे ज्यादा अच्छी लगती है, आपके चेहरे अनवर को देखते रहना। और दूसरी बात आप पर अपने माल को खर्च करना। और तीसरी बात कि मेरी बेटी आयशा आपके निकाह में आपकी बीवी है, यानी औलाद को आपकी इज्जत के लिए पेश करना। अब बताएं ये तो कोई आशिक की बात कर सकता है ना, आपके चेहरे अनवर को देखते रहना, आप पर अपना माल उतार लेना और औलाद को आपकी खिदमत के लिए पेश कर देना। चुनाचे नबी अलैहिस्सलाम ने तो आप सल्लम अपने घर से बाहर तशरीफ लाए और अबू बकर सिद्दीक लानों के दरवाजे पर पहुंचे। जैसे ही दरवाजे पर पहुंचे अबू बकर सिद्दीक लानों ने फौरन दरवाजा खोल दिया तो नबी इस्लाम बड़े हैरान, अबू बकर तुम जाग रहे थे या मेरे आने पर जागे। अबू बकर सिद्दीक लान ने जवाब दिया, ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मुझे कुछ दिनों से ये अंदाजा हो रहा कि आप सल्लल्लाहु अलैहि वसल्लम को हिजरत का हुक्म दिया जाएगा और ये भी मेरे दिल में तवक्को थी कि आप मुझे अपने लिए खिदमत के तौर पे कबूल फरमाएंगे। जिस दिन से अबू बकर को ये ख्याल आया, अबू बकर ने रात का सोना छोड़ दिया, ऐसा ना हो आप दरवाजे में तशरीफ लाएं और आपको दरवाजा खुलने के लिए इंतजार करना पड़ेगा। और फिर वहां से अबू बकर सिद्दीक लानो नबी शाम के साथ आगे रफी के सफर बने हिजरत के सफर में। और अजीब बात कि अल्लाह ताला के हबीब सल्लल्लाहु अलैहि वसल्लम को उन्होंने पूरे रास्ते में खूब आराम पहुंचाया। जब घर से चलने लगे तो उन्होंने बीवी का जिम्मे लगाया कि नबी इस्लाम के लिए खाना तैयार कर देना। अपनी बेटी अस्मा के जिम्मे लगाया, तुम छोटी हो लिहाजा तुम खाना लेके हमें फलां जगह कारे सौर में पहुंचा देना। अपने बेटे अब्दुलरहमान से फरमाया कि सारा दिन कुरैश मक्का की बातें सुनना और रात के वक्त आके हमें बता देना कि कुरैश मक्का क्या प्लानिंग कर रहे हैं। और अपने गुलाम जफीरा से कहा कि तुम बकरियां चराने के बहाने फलां जगह दूध पिला देना, यानी खुद भी साथ है और घर के हर फर्द को नबी इस्लाम की खिदमत पर मुतय्यन कर दिया। चुनाचे जब गारे सौर पहुंचे तो सिद्दीक अकबर ने अर्ज किया, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम आप यहाँ थोड़ी देर रुक जाइए, मैं पहले गैर गार में दाखिल होकर देख लूं कि कोई नुकसान देने वाली चीज है, कोई कीड़ा मकौड़ा तो नहीं है। चुनाचे वो सिद्दीक अकबर अंदर दाखिल हुए कुछ जगहों पे सुराख थे, तो सिद्दीक अकबरानों ने रोड़े उठा के पत्थर उठा के उन सुराखों को बंद कर दिया। एक सुराख ऐसा था जिसके लिए पत्थर नहीं था, तो सिद्दीक अकबरानों ने डिसाइड किया कि इसको तो मैं अपने पांव से भी बंद कर दूंगा, कोई मसला नहीं। चुनाचे उनको सिद्दीक अकबरानों वहां जाकर बैठ गए और नबी इस्लाम को बुलाया और फिर अपनी गोद को पेश किया, ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम इस गोद को तकिया बना लीजिए और आप लेट जाइए, आराम फरमा लीजिए। नबी इस्लाम रात भर के जागे हुए थे तो आप सल्लल्लाहु अलैहि वसल्लम लेट गए। चुनाचे सिद्दीक अकबरानों वो खुश नसीब हस्ती है कि जिनकी गोद में नबी अलैहिस्सलाम का मुबारक चेहरा है, मुबारक सर है, नबी अलैहिस्सलाम आराम फरमा रहे हैं और उनको सिद्दीक लानो नबी अलैहिस्सलाम के चेहरे का दीदार कर रहे हैं। आज दुनिया तमन्ना करती है कि हमें महबूब के साथ खलवत का वक्त मिल जाए। कहते हैं हम ही हम हो, तेरी महफिल में कोई और न हो, हम ही हम हो, तेरी महफिल में कोई और न हो। और ये सआदत सिद्दीक अकबरानों को मिली कि गौरे सौर में वो थे और 3 दिन रात का वक्त था और नबी इस्लाम का चेहरे अनवर सामने था और सिद्दीक अकबरानों नबी इस्लाम का दीदार कर रहे हैं। आज का आशिक जब किताब खोल के बैठते है ना, तो उसको किताब के अल्फाज नजर नहीं आते, कहता है किताब खोल के बैठूं तो आंख रोती है, वरक वरक तेरा चेहरा दिखाई देता है। उसको किताब पर भी महबूब का चेहरा बना नजर आता है। तो आज के आशिक के सामने तो किताब महबूब का चेहरा बनती है। सिद्दीक अकबरानों वो खुश नसीब आशिक हैं कि जिनके सामने महबूब का चेहरे अनवर खुद मौजूद है और वो नबी इस्लाम के चेहरे का दीदार कर रहे हैं। चुनाचे एक आलिम किताब में लिखते हैं, कह सिद्दीक अकबरानों जब मैं गारे सौर का तसव्वुर करता हूँ तो मुझे यूं महसूस होता है कि आप एक कारी हैं और आपकी गोद में नबी इस्लाम का जो चेहरे अनवर है वो कुरान मजीद की मानिंद है और अबू बकर आप उस कारी की मानिंद कुरान की तिलावत बैठे कर रहे हैं। आप तिलावत बैठे कर रहे हैं, यूं महसूस होता है मुझे। तो वाकई दुनिया ने ऐसा मंजर नहीं देखा होगा, एक तरफ हुस्न रसूल है और दूसरी तरफ इश्क सिद्दीक है, दोनों की इंतहा। इस हुस्न की भी कोई इंतहा नहीं और उस इश्क की भी कोई इंतहा नहीं। अजीब मंजर था, हुस्न और इश्क को एक जगह अगर देखा है तो अबू बकर सिद्दीक ने देखा। नबी अलैहिस्सलाम के चेहरे अनवर पर क्या अनवरात थे। महबूब सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे कि मेरे भाई यूसुफ को अल्लाह ने सभी बनाया। सभी कहते हैं गोरे चिट्टे को, व्हाइट रंग जिसका हो उसको सभी कहते हैं। और नबी फरमाया कि मुझे मेरे अल्लाह ने मली बनाया। मलाहत है चेहरे को कहते हैं। मलाहत से क्या मुराद कि ऐसा चेहरा कि जिसकी तरफ इंसान एक नजर डाले तो नजर हटाने को दिल न चाहे, बार बार देखने को दिल चाहे, उसको नमकीन चेहरा कहते हैं। तो यूसुफ अलैहि सलाम सभी ही थे और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम मली, दोनों हसीन थे, मगर दोनों के हुस्न में फर्क ये था कि यूसुफ अलैहि सलाम के चेहरे पर नजर जमती नहीं थी और नबी इस्लाम के चेहरे से नजर हटती रही थी। अब वो चेहरे अनवर कि जिससे इंसान की नजर ही ना हटती हो, वो 3 दिन रात अबू बकर सिद्दीक लानों की आंखों के सामने है। आप जरा गौर कीजिए कि अबू बकर सिद्दीक लानों ने क्या मजे पाए होंगे। इसलिए तो उमर लानो फरमाया करते थे कि अबू बकर मेरा दिल चाहता है कि तेरे साथ एक सौदा करूं कि तू उमर की सारी जिंदगी की नेकियों को ले ले और गारे सौर की एक रात के अजर को मुझे ले ले, मैं ये सौदा करने को तैयार हूं। चुनाचे सिद्दीक अकबरानों इस तरह बैठे हैं और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम आराम फरमा रहे हैं। इस दौरान ये हुआ कि सिद्दीक अकबरानों ने जहाँ पांव रखा हुआ था ना, उस रात में कोई कीड़ा था जिसने पांव को डसा, तकलीफ हुई और तकलीफ जब होती है तो बेहद प्यार आंखों से आंसू गिरते हैं। तो सिद्दीक अकबरानों के आंखों से आंसू गिरा और नबी अलैहिस्सलाम के रुखसारे मुबारक पर गिरा। नबी अलैहिस्सलाम की आंख खुली आपने फरमाया माँ यबकी का या अबूबकर, ऐ अबूबकर तू क्यों रो रहा है, वो तेरी गोद में रहमतुल आलमीन का मुबारक सर है, सैयदुल कौनैन का मुबारक सर है और तू फिर बैठा रो रहा है। तो सिद्दीक अकबर ने जवाब दिया, ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कोई तकलीफ देने वाला कीड़ा था जिसने काटा और उसकी वजह से बेइख्तियार मेरी आंख से आंसू गिरे। इस पर भी किसी शायर ने अजीब शेर लिखा, उसने कहा कि आंसू गिरा है रूए रिसालत मआब पर, आंसू गिरा है रूए रिसालत मआब पर, कुर्बान होने आई है शबनम गुलाब पर। ये नबी साहब का चेहरा तो गुलाब के माने था और सिद्दीक अकबर का आंसू वो शबनम लगता है जो इस गुलाब के ऊपर आकर गिरा। तो ये तीन दिन रात ऐसे थे कि उनको सिद्दीक अकबर बैठे नबी साहब के चेहरे का दीदार कर रहे थे। ये हुस्न साथ इश्क के क्या लाजवाब है, ये हुस्न साथ इश्क के क्या लाजवाब है, रखी हुई रहल पे खुदा की किताब है। ऐसे लगता था जैसे अल्लाह का कुरान उन्होंने अपनी गोद में रखा हुआ है। कुरान जब बुखारी सौर से निकले तो मदीना तैयबा की तरफ चल पड़े। अब नबी इस्लाम ने देखा कि अबूबकर सिद्दीक कभी आगे चलते हैं, कभी पीछे, कभी दाएं, कभी बाएं। तो महबूब सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, अबूबकर ये क्या मामला है, तुम कभी आगे चलते हो, कभी पीछे, कभी दाएं, कभी बाएं। अर्ज किया, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मैं आपके पीछे चलता हूँ, मुझे दिल में वहम होता है कि दुश्मन सामने से हमला न कर दे तो मैं खुद आगे आ जाता हूँ, फिर दिल में आता है कि पीछे से हमला न कर दे मैं पीछे हो जाता हूँ, फिर हम होता है कि दाएं से हमला न करे तो मैं दाएं आ जाता हूँ, फिर बाएं से हमला न करे बाएं आ जाता हूँ। यानी जिस तरह परवाना शमा के गिर चक्कर लगा रहा होता है, ये शमा रिसालत के परवाने से भी के कुरानो नबी इस्लाम पर इस तरह कुर्बान हो गए और इस तरह उन्होंने नबी इस्लाम का साथ निभाया मक्का से लेकर मदीना तक। इसलिए उलमा ने लिखा है कि जब नबी इस्लाम अपने घर से चलने लगे तो अल्लाह के हबीब के पास लोगों की अमानते थी, माल था, रखा हुआ था कुरैश मक्का ने, तो नबी इस्लाम ने हजरत अली लानो को चुना, उनको कहा कि तुम मेरे बिस्तर पे आराम करो और ये अमानते लोगों के सपोर्ट करके तुम भी मदीना आ जाना। चुनाचे अल्लाह ने लोगों की अमानते उन तक पहुंचाने के लिए हजरत अली लानो को चुना और अल्लाह ने अबू बकर सिद्दीक को चुना, अबू बकर तुम मेरी अमानत को मक्का से मदीना पहुंचा देना। चुनाचे सिद्दीक अकबर ने नबी इस्लाम को बहिफाजत मक्का से मदीना पहुंचाया। रास्ते में एक जगह एक खातून थी जिसके पास बकरियां थी, जब वहां पहुंचे तो नबी इस्लाम भूख प्यास महसूस फरमा रहे थे, तो सिद्दीक अकबर ने उसके पास गए और उसको कहा कि भाई क्या मैं आपकी बकरियों से दूध निकाल सकता हूँ। उसने कहा मेरी बकरियां तो बूढ़ी हैं, ये दूध नहीं देती। तो सिद्दीक अकबर ने कहा कि बूढ़ी हैं या नहीं ये क्वेश्चन नहीं है, तुम इजाजत दो मालिक आओ। उसने कहा मेरी तरफ से इजाजत है। सिद्दीक अकबर नानो एक बकरी के नीचे बैठे और उसका दूध निकालना शुरू किया। अल्लाह की शान के बकरी ने इतना दूध दिया कि पूरा का पूरा जग ही भर गया। तो सिद्दीक अकबर उस जग को लेके उसके ऊपर कपड़ा डाला, तबीयत में नजाफत इतनी थी कि कोई मट्टी, कोई जर्रा, मट्टी का जर्रा भी इस दूध में न जाए, और उसको कवर करके लाए और नबी इस्लाम की खिदमत में पेश किया। क्योंकि नबी अलैहिस्सलाम को बहुत भूख प्यास महसूस हो रही थी तो अल्लाह के हबीब ने खूब शेर होके दूध पिया। जब खूब शेर होके दूध पिया तो सिद्दीक अकबर इस बात पर फरमाते हैं, फशारिबा हत्ता रज़ीतु, कि नबी इस्लाम ने इतना दूध पिया कि मेरा दिल खुश हो गया। जिस तरह बच्चा फीडर पूरा पी लेता है ना तो माँ का दिल खुश होता है कि मेरे बच्चे ने अच्छा दूध पी लिया, ये मोहब्बत होती है। तो सिद्दीक अकबर की मोहब्बत थी, फरमाते हैं कि नबी इस्लाम ने इतना दूध पिया कि मेरा दिल खुश हो गया, ऐसी मोहब्बत थी नबी इस्लाम। चुनाचे एक मरतबा अबू बकर सिद्दीक नानो बैठे हुए रो रहे हैं, किसी ने पूछा अबू बकर क्यों रो रहे हो, कहने लगे कि अल्लाह ने मुझे माल दिया है और मैं चाहता हूँ कि ये माल अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश करूँ, मगर देने वाला हाथ ऊपर समझा जाता है और लेने वाला आप नीचे समझा जाता है। तो मैं अल्लाह से दुआ कर रहा हूँ कि अल्लाह मुझे देने की जरूरत ही पेश ना आए, तो नबी इस्लाम के दिल में ये डाल दे वो अबू बकर के माल को अपने माल की तरह समझ के खर्च कर लिया करे, मुझे देना भी न पड़े। चुनाचे अबू सदीक की दुआ कबूल हुई। हदीस पाक में है कि नबी इस्लाम अबू बकर सदीक के माल को इस तरह खर्च करते थे जैसे कोई अपने जाती माल को खर्च किया। तो सदीक के फलानों का इश्क भी अजीब था। चुनाचे एक मरतबा नबी इस्लाम ने फरमाया कि अल्लाह के रास्ते में तुम अपना माल पेश करो। तो अबू बकर सिद्दीक उमर लानो कहते हैं कि उस वक्त मेरे पास काफी माल था, मैंने ये सोचा कि आज से अबू बकर से मैं बढ़ ही जाऊंगा। चुनाचे मैं घर आया और घर में मैंने अपने माल के दो हिस्से किए, एक हिस्सा बीवी बच्चों के लिए रखा और दूसरा हिस्सा ला के नबी इस्लाम की खिदमत में पेश कर दिया। अलामा इकबाल ने इसको बड़े अजीब अंदाज से लिखा है, फरमाते हैं इतने में वो रफीक नबूवत भी आ गया, अब अबूबकर सिद्दीक भी तशरीफ लाए। नबी साहब ने पूछा अबूबकर घर वालों के लिए क्या छोड़ के आए, अल्लाह के विश्वास घर में जो कुछ था वो सारा ला के आपके कदमों पे डाल दिया, करवाने के लिए चिराग है बुलबुल को फूल बस, सिद्दीक के लिए है खुदा का रसूल। ऐसी मोहब्बत थी। चुनाचे अबूबकर सिद्दीक लानों ने अपना लिबास जो था ना वो भी उतार के उस माल में रख लिया। और हजरत शेख अलहदीस मोहम्मद ज़करिया रहमत लिखते हैं कि खुद एक टाट का लिबास ओढ़ लिया। जब नबी इस्लाम की खिदमत में बैठे तो उस वक्त जिब्रील अलैहिस्सलाम मिलने के लिए तशरीफ लाए, तो नबी इस्लाम ने देखा कि जिब्रील अलैहिस्सलाम ने भी उसी तरह टाट का लिबास पहना है जैसे अबूबकर सिद्दीक का लिबास था। तो नबी इस्लाम ने पूछा जिब्रील अमीन ये क्या मामला है, अर्ज किया ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम अल्लाह को अबूबकर सिद्दीक का ये अमल इतना पसंद आया कि अर्श के तमाम फरिश्तों को हुक्म हुआ कि वो भी अबूबकर जैसा लिबास पहने। फिर बताया कि जी अल्लाह ताला इतने खुश हैं कि उन्होंने अबूबकर की तरफ सलाम भेजे। सुभान अल्लाह क्या मकाम पाया कि अल्लाह ताला की तरफ से अर्श से सलाम आते थे और अल्लाह ताला ने ये पूछा है अबूबकर सिद्दीक से जाके पूछो कि क्या इस हाल में भी ये मुझसे खुश है। जब ये पूछा गया अबूबकर सिद्दीक की आंखों में आंसू आ गए, कहने लगे मैं अपने अल्लाह से हर हाल में राजी हूँ। ये अबूबकर सिद्दीक लानो थे जो मोहब्बत में इतना आगे निकल गए और उन्होंने एक मेयार सेट कर दिया कि आशिक ऐसा हुआ करता है। हजरत उमर लानो वो भी नबी इस्लाम से बहुत ज्यादा मोहब्बत करने वाले थे। उनकी जिंदगी का एक वाकया है कि एक रात वो रात को मदीना तैयबा में गली में चक्कर लगा रहे थे ये देखने के लिए कि लोग किस हाल में हैं। फरमाते हैं कि एक दरवाजे के करीब से जब मैं गुजरा तो मुझे यूं महसूस हुआ कि उसके अंदर कोई औरत है और वो कुछ अशआर पढ़ रही है। तो मैं जरा तवज्जो से सुनने लगा कि इसके अशआर से किस बात का पता चलता है। वो औरत बूढ़ी औरत नबी इस्लाम की मोहब्बत में अशआर पढ़ रही थी। चुनाचे वो अशआर पढ़ती रही और आखिरी शेर उसने यूं पढ़ा कि ऐ अल्लाह मुझे और अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के साथ जन्नत में एक जगह पर इकट्ठे फरमा देना। ये दुआया शेर था आखिरी शेर जो था। उमर लाने ने जब ये शेर सुना तो तड़प गए, दरवाजा खटखटाया। बूढ़ी औरत ने पूछा कि फिर किसने दरवाजा खटखटाया, कहने लगे अमीरुल मोमिनीन उमर। उसने कहा अमीरुल मोमिनीन को मुझ बुढ़िया से क्या काम है। चुनाचे दरवाजा खोला, अमीरुल मोमिनीन अंदर तशरीफ लाइए। उमर लानो अंदर कमरे में दाखिल हो गए। बुढ़िया ने कहा जी आप ये चारपाई पर बैठ दीजिए। उमर लानो जो चारपाई पर नहीं बैठे नीचे जमीन पर ग्राउंड पर बैठ गए। तो बुढ़िया ने कहा अमीरुल मोमिनीन आप चारपाई पे क्यों नहीं बैठे। तो उमर लानो ने जवाब दिया कि मैं आज एक फरियाद आपके पास लेकर आया हूँ, आप अगर उसको पूरा कर दें तो मैं चारपाई पे बैठ जाऊंगा वरना मैं नीचे जमीन पर ही बैठा हुआ। बुढ़िया ने कहा कि मैं आपकी क्या फरियाद पूरी कर सकती हूँ। उस वक्त उमर लानो ने दिल का राज खोला और बताया कि आपने अभी अभी ये शेर पढ़ा है जिसके आखिर पे ये था कि अल्लाह मुझे अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम के साथ जन्नत में इकट्ठा फरमा देना। मेरी रिक्वेस्ट ये है अपने इस शेर में थोड़ी तरमीम कर लें, चेंज कर लें और इस शेर को इस तरह से पढ़ें ऐ अल्लाह मुझे اور عمر بن خطاب کو جنت میں اپنے محبوب کے ساتھ اکٹھا فرما لیا. یہ محبت تھی عمر لانو کی رضی اللہ عنہ کے ساتھ. سیدنا عثمان غنی لانو وہ بھی اللہ کے حبیب صلی اللہ علیہ وسلم کے عاشق صادق تھے. جناب ایک مرتبہ عثمان غنی لانو نے نبی علیہ السلام کو اپنے گھر پہ دعوت دی اور پھر لینے کے لیے آئے. نبی علیہ السلام جب اپنے گھر سے چلے تو عثمان غنی لانو نبی علیہ السلام کے دونوں قدم کو دیکھتے رہے, مستقل دیکھتے رہے. سارے صحابہ حیران, آج عثمان کیا ہوا کہ بس نیچی نظر ہے اور قدموں کو ہی دیکھتے جا رہے ہیں. تو کسی نے نبی علیہ السلام کی خدمت میں یہ بات کر دی کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم آج عثمان غریب پر کیا کیفیت تھی, یہ پورا راستہ آپ کے قدمین کو ہی دیکھتے رہے. نبی علیہ السلام نے پوچھا عثمان ایسے ہوا؟ جواب دیا جی ایسے ہوا. عثمان کیا ہوا؟ تو عثمان نے اللہ عنہ نے جواب دیا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم آج میرے گھر میں وہ ہستی مہمان آئی ہے, میں نے دل میں نیت کی تھی آپ اپنے گھر سے نکل کر جب میرے گھر تک پہنچیں گے راستے میں جتنے قدم اٹھائیں گے میں اتنے غلام اللہ کے راستے میں آزاد کر دوں گا, تو میں آپ کے قدموں کو گن رہا. محبت کا انداز دیکھیے. تو ابو بکر صدیق بھی عاشق ہیں, عمر لانو بھی عاشق ہیں, عثمان غنی بھی عاشق ہیں, حضرت علی المرتضیٰ بھی عاشق ہیں, ایک سے بڑھ کر ایک نظر آتا ہے. چنانچہ صحابہ کرام کی پوری جماعت نبی علیہ السلام کی عاشق تھی, پوری جماعت. اللہ اکبر کبیرہ. دیکھا جی یوسف نو انگلیاں کٹیاں آقا دے دیوانے آنے جانا وار سٹیاں. یوسف علیہ السلام کو دیکھا تھا زنان مصر نے تو انہوں نے انگلیاں کاٹی تھی, لیکن نبی علیہ السلام کے صحابہ نے تو اپنی جانیں ہی نثار کر دی تھی. پیار دی اخیر ویکھیو دے عاشقین دی جگ دے حسینہ کولو ود کے حسین. نبی علیہ السلام تو سارے جگ کے حسینوں سے بڑے حسین تھے, ان سے محبت کرنے والے بھی ایسے تھے, وہ بھی عشق کی انتہا کو پہنچے ایسی محبت کی. چنانچہ مرد بھی محبت کرتے تھے, عورتیں بھی کرتی تھیں, بچے بھی کرتے تھے, بوڑھے بھی کرتے تھے. مردوں کی محبت کے واقعات تو آپ کو میں نے سنا دیے, اب ایک عورت کی محبت کا واقعہ سن لیجیے. حدیث مبارکہ میں کہ احد کے میدان میں جب یہ مشہور ہو گیا کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم شہید ہو گئے, تو یہ خبر مدینہ طیبہ بھی پہنچی. ایک انصار عورت تھی, انصاری عورت تھی, وہ کہنے لگی کہ جب تک میں اس خبر کی کوئی تصدیق نہیں کروں گی میں نہیں مانوں گی. چنانچہ وہ سواری پہ سوار ہوئی اور جبل احد کی طرف چلی. جب قریب پہنچی تو ایک صحابی تھے, ان سے ملاقات ہوئی. انہوں نے پوچھا ما بال محمد, محمد صلی اللہ علیہ وسلم کا کیا حال ہے, پھر مجھے ان کے بارے میں کوئی آپ انفارمیشن دے سکتے ہیں؟ اس نے کہا مجھے تو انفارمیشن نہیں ہے, البتہ میں نے دیکھا کہ آپ کا جوان بیٹا فلاں جگہ شہید ہوا پڑا ہے. آپ ذرا غور کیجئے, جس ماں کو جوان بیٹے کی شہادت کا پتہ چلے اس کی کیا کیفیت ہوتی ہے. مگر یہ عورت ٹس سے مس نہیں ہوتی اور آگے بڑھتی ہے. ایک دوسرے صحابی کو ملی اور اس سے یہی سوال پوچھتی ہے ما بال محمد صلی اللہ علیہ وسلم کا کیا. اس نے کہا بھائی مجھے تو پتہ نہیں, البتہ میں نے تیرے بھائی کو فلاں جگہ شہید پڑے دیکھا. یہ ٹس سے مس نہیں ہوتی, پھر آگے بڑھتی ہے. ایک تیسرے صحابی سے پوچھا ما بال محمد صلی اللہ علیہ وسلم کا کیا. اس نے کہا مجھے تو پتہ نہیں, البتہ میں نے تیرے حامد کو فلاں جگہ شہید دیکھا. آپ غور کیجئے, جس عورت کو جوان بیٹے کی شہادت کی خبر, بھائی کی خبر, خامن کی خبر ایک وقت میں ملے, اس کے اوپر غم کی کیا کیفیت ہوتی ہے. مگر یہ ایسی عورت تھی کہ یہ تس سے مس بھی ہوئی ان باتوں سے, پھر آگے بڑھتی ہے اور ایک صحابی سے پوچھتی ہے کہ مجھے نبی علیہ السلام کے بارے میں انفارم کریں. انہوں نے بتایا کہ نبی علیہ السلام فلاں جگہ چٹان کے اوپر تشریف فرما ہے. یہ عورت وہاں پہنچی اور قریب آ کے سواری سے اتری اور نبی علیہ السلام کی چادر کا ایک کونا پکڑ کے کہنے لگی کل مصیبت بعد محمد جلل. نبی علیہ السلام کا چہرہ انور دیکھنے کے بعد میرے لیے سب مصیبتوں کو برداشت کرنا آسان ہے. یعنی اتنی تو محبت تھی نا کہ جو بیٹے حامد بھائی کی محبت پر بھی غالب تھی, تو عورتوں کو بھی نبی علیہ السلام سے ایسی محبت تھی. چنانچہ واقعہ ہے مشہور کہ نبی علیہ السلام نے حکم فرمایا کہ سب اللہ کے راستے میں نکلنے کی تیاری کرو. اب مدینہ کے ہر گھر میں تیاری ہو رہی ہے. ایک گھر ایسا ہے جس میں ایک جوان عورت ہے اور اس کے پاس دودھ پیتا بچہ ہے. और उसका खामिद पहले किसी मौके पे शहीद हो गए, घर में कोई मेल मेंबर नहीं है, वो अकेली बैठी रो रही है रो रही है रो रही है। क्यों रो रही है? काश मेरे घर में कोई महरम मर्द होता, आज मैं भी उसे तैयार करके भेजती नबी इस्लाम की खिदमत में, तो मुझे भी ये सआदत नसीब होती। मेरे घर में तो कोई बड़ा मर्द नहीं है। चुनाची जब खूब जी भर के उसने आंसू बहाए तो उसने अपने दूर पीते बच्चे को अपने सीने से लगाया, उठी और मस्जिद नबी में आ गई। हदीस मुबारका में है कि नबी इस्लाम तशरीफ फरमा थे, वो करीब आई और उसने आके अपने बेटे को नबी इस्लाम की गोद में डाल दिया। ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मुझे मेरे इस बेटे को आप अल्लाह के रास्ते के लिए कबूल फरमा लीजिए। तो नबी इस्लाम ने फरमाया, ये दूध पीता बच्चा किस काम आएगा? ये छोटा बच्चा है, ये दूध पीता बच्चा किस काम आएगा? तो वो औरत जवाब देती है, ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, जिस मुजाहिद के पास ढाल ना हो, जब वो जाएगा और दुश्मन तीर बरसाएंगे तो वो तीरों को रोकने के लिए मेरे बेटे को आगे कर दे, मेरा बच्चा दुश्मन के तीरों को रोकने का काम तो कर सकता है। एक माँ अपने बच्चे के बारे में ये कह रही है, इससे अंदाजा लगाइए कि औरतों के दिल में नबी इस्लाम के साथ कैसी मोहब्बत होगी। तो बड़ों को भी मोहब्बत थी, छोटों को भी मोहब्बत थी। हत्ता के जब गारे सौर में पहले दिन अस्मा रजी अल्लाह ताला अन्हा ने खाना पेश किया नबी इस्लाम को, तो नबी इस्लाम ने खाना खा लिया, फिर अस्मा अल्लाह वापस आ गई। जब दूसरे दिन खाना लेके आई तो नबी इस्लाम ने देखा कि चेहरे पे गम भी नजर आ रहा है, जैसे कोई डिप्रेशन में बंदा होता है, और माथे पे जख्म का निशान भी है। तो नबी इस्लाम ने फरमाया कि अस्मा क्या हुआ? अर्ज किया, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, जब मैं कल वापस जा रही थी मक्का मुकरमा दाखिल हुई तो अबू जहल ने मुझे देख लिया, उसने मुझे पकड़ लिया, कहने लगा अस्मा बताओ तुम्हारा बाप कहाँ है? अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मैंने सच बोला कि मुझे पता है मेरा बाप कहाँ है। उसने कहा जहाँ तुम्हारा बाप होगा वहीं तुम्हारे नबी होंगे, मुझे बताओ कहाँ है। मैंने कहा मैं बताऊंगी नहीं। जब मैंने कहा मैं नहीं बताऊंगी तो वो बहुत गुस्से होने लगा, कहने लगा अस्मा मैं तुझे बहुत मारूंगा। मैंने कहा कि बस मैं नहीं बताऊंगी, ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम। उसने अचानक जोर का थप्पड़ लगाया, मैं नीचे गिरी, मेरा सर नीचे चट्टान में लगा, उससे खून आ गया, आंखों से आंसू आ गए। उसने फिर मुझे बालों से पकड़ के जोर से उठाया और कहने लगा अस्मा मैं तुझे जान से मार दूंगा, तू मुझे बता वो कहाँ है। ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मैंने उसके जवाब में कहा अबू बकर मेरी जान तो तेरे हवाले, मैं मोहम्मद अरबी को तेरे हवाले नहीं करूँगी। बुजान मेरी जान तो तेरे हवाले, मैं मोहम्मद अरबी को तेरे हवाले नहीं करूँ। तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम से बच्चों को भी मोहब्बत थी, छोटी उम्र की बच्चियों को भी मोहब्बत थी, मर्दों को भी थी, औरतों को भी थी, बूढ़ों को भी थी। हदीस मुबारका में नबी इस्लाम तशरीफ फरमा होते थे, एक बूढ़े सहाबी आते थे और खामोश आके मजलिस में बैठ जाते थे, और जब मजलिस खत्म होती तो चले जाते थे। एक दिन अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने खुद उनसे पूछा कि क्या मामला है, आप आते हैं खामोश बैठे रहते हैं फिर चले जाते हैं? ए अल्लाह के हबीब सल्लम, जब मैं घर में होता हूँ आपकी याद सताती है तो मैं आपके चेहरे अनवर का दीदार करने के लिए आपकी मजलिस में आ जाता हूँ। लोग इल्म का सवाल पूछते हैं, आपसे बातचीत करते हैं, और मैं फकत बैठा हुआ चेहरे अनवर का दीदार करता रहता हूँ, मोहब्बत से चेहरे को देखता हूँ। मजलिस खत्म होती है तो मैं वापस चला जाता हूँ। नबी इस्लाम ने फरमाया जिसने मेरे चेहरे को एक मरतबा मोहब्बत की नजर से देखा अल्लाह ताला ने उस पर जहन्नम की आग को हराम फरमा दिया। तो जितने सहाबा थे वो सारे के सारे नबी इस्लाम के आशिक सादिक थे। चुनाचे ये इश्क ऐसा है कि अल्लाह इसमें से कुछ हिस्सा हमें भी नसीब फरमा दे। अजब चीज है इश्क शाह मदीना, अजब चीज है इश्क शाह मदीना, यही तो है इश्क हकीकी का जीना, है मामूर इस इश्क से जिसका सीना, उसी का है मरना उसी का है जीना। अल्लाह ताला हमें भी अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की ऐसी सच्ची मोहब्बत अता फरमा दे। चुनाचे एक दफा अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए दुआ फरमा रहे थे, ए अल्लाह मुझे मेरे अहिबा से जल्दी मिला देना, मेरे चाहने वालों से जल्दी मिला देना। चुनाचे नबी इस्लाम के गुलाम थे, उनका नाम था सौबान, उन्होंने ये दुआ सुन ली। अब वो हैरान کہ نبی علیہ السلام یہ دعا کس کے لیے مانگ رہے ہیں؟ جب نبی علیہ السلام نے دعا مانگ لی تو سلمان صلی اللہ علیہ وسلم قریب آئے اور کہنے لگے اے اللہ کے حبیب صلی اللہ علیہ وسلم، ہم آپ کے غلام بے دام ہیں، ہر وقت آپ کی خدمت کے لیے حاضر ہیں، آپ کن کے لیے دعا مانگ رہے تھے؟ اے اللہ مجھے میرے احباب سے جلدی بلا دینا۔ نبی علیہ السلام نے فرمایا سلمان، تمہاری محبت بھی بہت قیمتی ہے، تمہارا ایمان بڑا قیمتی ہے، مگر تم نے قرآن کو اترتے دیکھا، جبریل السلام کو اترتے دیکھا، تم نے میرے چہرے کا دیدار کیا، تم نے یہ سب نعمتیں پائی، تمہارا ایمان اس لیے مضبوط اور قوی ہے۔ اے سلمان، کچھ ایسے بھی لوگ ہوں گے جو تم قیامت میں پیدا ہوں گے، وہ میرا چہرہ انور نہیں دیکھ سکیں گے، وہ صرف علماء سے میرے تذکرے سنیں گے، اور تذکرے سن کے ان کو مجھ سے ایسی محبت ہو جائے گی۔ سلمان، اگر ان کو اختیار دیا جاتا تو وہ اپنی اولادوں کو بیچ کر بھی میرا دیدار کر سکتے تو وہ ایسا بھی کر گزرتے۔ میں ان لوگوں کی محبت میں دعا کر رہا ہوں، اللہ ان چاہنے والوں سے مجھے جلدی ملا دینا۔ چنانچہ آج کے دور میں جس کے دل میں نبی علیہ السلام کی سچی محبت ہے، اس کے لیے نبی علیہ السلام نے پہلے سے دعائیں فرمائی ہوئی ہیں۔ اللہ تعالیٰ یہ محبت، اس محبت سے ہمارے دلوں کو بھر دے۔ یہ محبت بڑی نعمت ہے، ایسی محبت ہو کہ جب ہماری موت کا وقت آئے، ملک الموت ہماری آنکھوں کو دیکھے تو اس میں حیا کا سرما ہو، ہمارے اعضاء کو ٹٹولے تو سنت نبی سے ان کو سجا ہوا پائے، ہمارے دماغ کو ٹٹولے تو علم نبی سے بھرا ہوا پائے، ہمارے دل کو ٹٹولے تو عشق نبی سے بھرا ہوا پائے۔ ایسی محبت ہو کہ اس محبت میں ڈوب کر ہم اس دنیا سے جائیں اور اللہ کے حبیب صلی اللہ علیہ وسلم کی قیامت کے اندر زیارت کریں اور ان کے ہاتھوں حوض کوثر کا جام پائیں۔ چنانچہ دعا کرتے ہیں کہ اللہ رب العزت ہمیں اپنے حبیب صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرمائے۔ کہنے والے نے کہا، وہ جو شیریں سخنی ہے میرے مکی مدنی، وہ جو شیریں سخنی ہے میرے مکی مدنی، تیرے ہونٹوں سے چھنی ہے میرے مکی مدنی، تیرا پھیلاؤ بہت ہے، تیرا قامت ہے بلند، تیری چھاؤں بھی گھنی ہے میرے مکی مدنی، دست قدرت نے تیرے بعد پھر ایسی تصویر نہ بنائی نہ بنی ہے میرے مکی مدنی، نسل در نسل تیری ذات کے مقروض ہیں ہم، تو غنی ابن غنی ہے میرے مکی مدنی۔ آپ خوش نصیب ہیں، اس مکی اور مدنی کے جگہ کی مسجد کی زیارت کے لیے آپ صبح روانہ ہوں گے۔ اس سفر میں جتنا اللہ کی محبت، نبی اسلام کی محبت دل میں لے کے جائیں، یہ سفر آپ کا اتنا قیمتی بنے گا۔ چنانچہ پورے راستے میں آپ درود شریف پڑھتے ہوئے جائیں، پورے راستے میں قرآن پاک کی تلاوت کرتے ہوئے جائیں۔ امام شافعی رحمۃ اللہ فرماتے ہیں، میں مکہ مکرمہ سے مدینہ منورہ گیا، مجھے 16 دن لگے اور میں نے 16 دن میں 16 قرآن پاک مکمل پڑھ لیے۔ تو آپ بھی سفر میں جتنا کچھ پڑھیں وہ سارا کا سارا وہاں جا کے نبی علیہ السلام کی خدمت میں ہدیہ پیش کر دیں۔ یہ محبت کا دستور ہے، ہر آنے والا کچھ نہ کچھ لے کے آتا ہے۔ لوگ اپنے محبوب کے لیے کیا کیا چیزیں لے کے آتے ہیں، ہم اپنے محبوب کے لیے درود کا تحفہ لے کے جائیں، تاکہ اللہ کے حبیب صلی اللہ علیہ وسلم کو ہمارا یہ تحفہ پسند آ جائے۔ تو اس لیے آپ کا یہ سفر مبارک ہو، لیکن اس سفر کو آپ محبت رسول کے ساتھ کریں، تب جا کے اس کا فائدہ ہوگا۔ علامہ اقبال نے ہجاز کا سفر کیا تو نہیں تھا، لیکن تخیل میں انہوں نے اس سفر کے کچھ اشعار لکھے، بہت عجیب۔ فرماتے ہیں، سحر با نا کا گفتم نرم تر رو، کہ ایک سوار سواری پہ جا رہا تھا مدینہ طیبہ، اونٹنی پہ سوار تھا، سحری کا وقت ہوا تو اس نے اپنی اونٹنی سے کہا کہ ذرا آہستہ چل، کہ راکب خستہ و بیمار و پیر، کہ تیرا جو سوار ہے نا وہ بوڑھا ہے، خستہ ہے، بیمار ہے اور بوڑھا ہے، کمزور ہے، تیرا سوار کمزور ہے اور تو اتنا تیز بھاگی جا رہی ہے۔ سحری کے وقت راکب نے اونٹنی سے کہا کہ ذرا نرم نرم کر رہو، ذرا نرم چلو، کہ تمہارا سوار بوڑھا ہے، کمزور ہے اور بیمار ہے۔ قدم مستانہ زد چنداں کے گوئی، وہ کہتے ہیں کہ اونٹنی نے میری بات سن کے اپنا پاؤں مستانہ وار ہو کے زمین پہ مارا और कहने लगी मैं क्या करूं कि रे के ई सहरा हरीर बपायश रे के ई सहरा हरीर, मैं क्या करूं इस सहरा की रेत मेरे पांव के नीचे रेशम की तरह नरम है, खुद ब खुद मेरे पांव उठते जा रहे हैं मदीने की तरफ। तो वाकई ये ऐसा सफर है कि जानवरों के सफर कदम भी तेज उठते हैं मदीना तैयबा की तरफ। इसीलिए बहुत सारे मशायख ने मदीना तैयबा जाने के लिए बहुत सारा कलाम लिखा और उन्होंने नबी इस्लाम की मोहब्बत में वो कलाम पढ़ा। चुनाचे एक नात है मुझको दर पेश है फिर मुबारक सफर, काफला फिर मदीने का तैयार है। मुझको दर पेश है फिर मुबारक सफर, काफला फिर मदीने का तैयार है। नेकियों का नहीं कोई तोशा फकत, मेरी झोली में अशकों का एक हार है। कोई सजदों की सौगात है ना कोई, ज़ोद तक़वा मेरे पास सरकार है। चल पड़ा हूँ मदीने की जानिब मगर, हाय सर पर गुनाहों का अंबार है। जुर्म इसिया पे अपने लजाता हुआ, और अश्के नदामत बहाता हुआ। तेरी रहमत पे नजरें जमाता हुआ, तेरे दर पर ये हाजिर गुनाहगार है। तेरा सानी कहाँ शाहे कौनो मकान, मुझसा आसी भी उम्मत में होगा कहाँ। तेरा सानी कहाँ शाहे कौनो मकान, मुझसा आसी भी उम्मत में होगा कहाँ। तेरी रहमत का है शहीदो जहाँ, क्या कोई मुझसे बढ़कर भी हकदार है। तो हम भी इस सफर को अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में डूब कर करें, ताकि नबी इस्लाम की रहमतुल आलमीन से हमें भी हिस्सा नसीब हो जाए और हमारे भी दिल मुनव्वर हो जाएं वहाँ जाकर। इसलिए मदीना को मुनव्वरा कहते हैं, तो मदीना मुनव्वरा जाके हमारे दिल भी मुनव्वर हो जाएं। मदीना मुताहरा भी कहते हैं कि वहाँ जाके, मदीना तैयबा कहते हैं कि अल्लाह ताला हमें हयात तैयबा अता फरमा दे। तो दिल में ये मोहब्बत लेके आपने इस सफर को करना है और इस तरह से नबी इस्लाम की खिदमत में वहाँ हाजिर होना है, और वहाँ जो वक्त गुजरे उस वक्त में आपसे अपने वक्त को इबादत में गुजारना है। मस्जिद में रहें तो इत्काफ के साथ रहें, रोजाना सुबह शाम नबी इस्लाम की खिदमत में सलाम के लिए आगे जाके पेश हों मवाजा शरीफ पे, और बाकी वक्त मस्जिद में अमाल करते रहें। कोशिश करें कि वहाँ की जितनी नमाजें तकबीर उला के साथ पढ़ी जा सकती हैं वो तकबीर उला के साथ अदा हो, और तिलावत ज्यादा से ज्यादा करें ताकि वापसी से पहले उसको नबी इस्लाम की खिदमत में हदिया पेश करें। जब कोई मोहब्बत के साथ मदीना तैयबा का सफर करता है तो ये सफर उसके लिए दामन भरने का सबब बन जाता है। अल्लाह ताला हमें इस सफर को बार बार जिंदगी में करने की तौफीक अता फरमाए, और अल्लाह ताला हमारे सफर को कबूल फरमाए, और अल्लाह ताला हमें अपने प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम का ये इश्क कामिल अता फरमाए। अल्लामा इकबाल ने कहा कुव्वत इश्क से हर पस्त को बाला कर दे, दहर में इसमें मोहम्मद से उजाला कर दे। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے کریم آقا، ہم آپ کے عاجز مسکین بندے، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، اے بخشی پر بخشی فرما. اے کریم آقا، ہمارے ہم نے جو گناہ دن میں کیے معاف فرما، راتوں میں کیے معاف فرما، جو محفل میں کیے معاف فرما، جو تنہائیوں میں کیے معاف فرما. اے اللہ، جو گناہ یاد ہیں وہ بھی معاف فرما، جو کر کے بھول گئے وہ گناہ بھی معاف فرما. اے اللہ، ہمارے سفر کو وسیلہ ظفر بنا، ہمارے اس حج کو حج مبرور بنا، اس حج کو حج مقبول بنا. اے اللہ، اس حج کے دوران جو دعائیں جہاں کہیں بھی مانگی، ہماری سب دعاؤں کو شرف قبولیت عطا فرما. اے کریم آقا، آپ کے حبیب صلی اللہ علیہ وسلم نے بتلایا، حاجی جب حج کرتا ہے تو اس طرح سے گھر لوٹتا ہے کہ وہ اس طرح گناہوں سے پاک ہوتا ہے جیسے وہ بچہ جس کو ماں نے جنم دیا ہو. اے اللہ، ہمیں بھی گناہوں سے ایسا پاک فرما دیجئے. اے کریم آقا، ہم پر رحمت کی نظر فرما دیجئے. اے اللہ، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. اے اللہ، ہم نے یہ سفر آپ کی محبت میں کیا ہے، ہمارے سینوں کو اپنی محبت سے بھر دیجئے. اے اللہ، آپ کی محبت دل میں ہوگی تو زندگی کا مزہ ہے. اے اللہ، اپنی محبت دلوں میں عطا فرما دیجئے، اور ہمیں ہر کام سنت کے مطابق کرنے کی توفیق عطا فرما. آنے والے وقت کو گزرے وقت سے بہتر فرما، آنے والی زندگی کو گزری زندگی کا کفارہ بنا، علم حاصل ہونے کے بعد جہالت کے کاموں سے محفوظ فرما، ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما. اے اللہ، اپنے قرب حاصل ہونے کے بعد دوری سے محفوظ فرما، دوستی کے رنگ میں دشمنی کرنے والوں سے محفوظ فرما. اس سے پہلے کہ لوگ ہمیں کلمہ پڑھائیں، اللہ ہمیں اپنے اختیار سے کلمہ پڑھنے کی توفیق عطا فرما. اس سے پہلے کہ ہمارے ظاہر کی آنکھیں بند ہو جائیں، اللہ من کی آنکھیں کھلنے کی توفیق عطا فرما. اس سے پہلے کہ لوگ ہمیں غسل دیں، اللہ ہمیں غسل توبہ کرنے کی توفیق عطا فرما. اس سے پہلے کہ لوگ کفن پہنائیں، اللہ ہمیں تقوی کی پوشاک پہننے کی توفیق عطا فرما. اس سے پہلے کہ ہماری نماز پڑھی جائے، اللہ ہمیں نماز کی حضوری نصیب فرما. اور اس سے پہلے کہ قیامت کے دن آپ کے سامنے پیشی ہو، اللہ ہمیں اپنی بارگاہ میں قبولیت نصیب فرما. اے اللہ، آپ نے فرمایا، وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ، سوالی کو انکار نہ کرو. جب ہم کمزوروں کو حکم ہے ہم سوالی کو انکار نہ کریں. اے مالک، ہم بھی تو آپ کے در کے سوالی ہیں، اللہ آپ بھی انکار نہ فرمائیے، اللہ آپ بھی انکار نہ فرمائیے. اللہ نے دنیا کے فقیروں کو دیکھا ہے، اونچا دروازہ دیکھتے ہیں تو اونچی صدا لگاتے ہیں، ان کو یقین ہوتا ہے ہم یہاں سے خالی نہیں جائیں گے. اے اللہ، آپ کا دروازہ کائنات کا سب سے اونچا دروازہ ہے، ہم بھی دل میں یقین لیے بیٹھے ہیں ہم یہاں سے خالی نہیں جائیں گے. اللہ ہم پر رحمت کی نظر فرمائیے، ہماری نیک مرادوں کو پورا کر دیجئے. اے اللہ، کپڑا میلا ہو جاتا ہے، دھلنے کے لیے دھوبی کے پاس بھیج دیا جاتا ہے. اللہ، ہم اپنے میلے دلوں کو آپ کے پاس دھلوانے کے لیے حاضر ہو گئے ہیں. اے اللہ، ہمیں تزکیہ قلب عطا فرما، تزکیہ نفس عطا فرما، ہم پر رحمت کی نظر فرما. تیری ایک نگاہ کی بات ہے، میری زندگی کا سوال ہے. اے اللہ، ہم پر رحمت کی نظر ڈال دیجئے. اللہ، جو روٹی مانگنے والا سائل ہوتا ہے، ایک در سے نہ ملے وہ دوسرے پہ چلا جاتا ہے، نہ ملے تیسرے پہ چلا جاتا ہے، اس کا تو کوئی مسئلہ نہیں. اللہ، مسئلہ تو ہمارا ہے، جن کے پاس ایک ہی دروازہ ہے، اور ہم یقین سے جانتے ہیں کہ جو اس دروازے سے خالی اٹھتا ہے وہ بھی بد نصیب ہوتا ہے. اے اللہ، ہمارے حال پر رحمت کی نظر فرما دیجئے. بچہ پریشان ہوتا ہے، ماں باپ کی طرف دوڑتا ہے، بندہ پریشان ہوتا ہے، پروردگار کی طرف لوٹتا ہے. اے بے قصوں کے دستگیر، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے خالی جھولیوں کو بھر دینے والے، اللہ ہماری جھولیوں کو بھرپور فرمائیے. اے اللہ، ہم جائیں تو کہاں جائیں، مانگے تو کس سے مانگے، آپ ہی کا دروازہ ہے. اے اللہ، اپنی رحمت سے ہمیں عطا فرما دیجیے. اے اللہ، اس جگہ پر ہماری جو حاجات ہیں سب حاجات کو پورا فرما دیجیے، ہمارے سفر کو وسیلہ ظفر بنا دیجیے. اے اللہ، دور مستورات بھی بیٹھی آمین کہہ رہی ہیں، ان کے دلوں کی نیک مرادوں کو بھی پورا کر دیجیے. اللہ، ہم نے دیکھا ہے کسی گھر کی عورتیں چل کے آ جائیں، لوگ تو دنیا دار قتل کے مقدمے بھی معاف کر دیتے ہیں، اے اللہ یہ آپ کی بلیاں اپنے گھروں سے چل کے یہاں حاضر ہیں، آپ کی خدمت میں پیش ہیں، اے اللہ ان کے دلوں کے حالت کو آپ جانتے ہیں، اے اللہ یہ اپنے دل کے غم کس کے سامنے کھولے، کس کو اپنے ٹکڑے سنائے، آپ کی سینوں کے بھید جاننے والے ہیں، اللہ ان کی پریشانیوں کو دور کر دیجئے، ان کی نیک مرادوں کو پورا کر دیجئے، جو شادی شدہ ہیں ان کو خامد و بچوں کی خوشیاں عطا فرما دیجئے، جو جوان العمر ہیں اللہ ان کو نیک دیندار قدردان جوڑ عطا فرما دیجئے، ماں باپ کے لیے فرض ادا کرنے آسان فرمائیے، جو پڑھنے والی بچیاں ہیں ان کے سینوں کو علم کے نور سے منور فرما دیجئے، اے کریم آقا ہم پر رحمت کی نظر فرما، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، اے اللہ اس گروپ کے احباب نے اور حضرت نے جس محبت کے ساتھ بلایا اس کے بدلے انہیں اپنی سچی محبت نصیب فرما، اے اللہ اس کے بدلے ان کو اپنی سچی محبت نصیب فرما، ایلین کے مدینہ طیبہ کے سفر کو آسان فرما، عافیت والا بنا اور وہاں سے خوشیوں کے ساتھ کامیابیوں کے ساتھ اللہ ان کو بخیریت اپنے وطن واپس لوٹا، اے اللہ آپ نے جیسے اس سفر کی توفیق عطا فرمائی زندگی میں بار بار یہ توفیقیں عطا فرما، اے اللہ جو محبت کی نظر آپ نے بشر حافی پہ ڈالی اور ان کو اپنی محبت کا جام پلایا، اے اللہ وہ محبت کی ایک نظر ہم پر بھی ڈال دیجئے، جو محبت کی نظر آپ نے فضیل بن عیاض پر ڈالی ڈاکوں کی سرداری سے نکال کے ان کو ولیوں کا سردار بنا دیا، اللہ ایک محبت کی نظر ایسی ہم پر بھی ڈال دیجئے، اے اللہ جو آپ نے اپنے درد محبت رومی اور جامی کو عطا کیا وہ ہمیں بھی عطا فرما دیجئے، میرے مولا ہم اپنے آپ کو آپ کے حوالے کرتے ہیں، جیسا آپ پسند کرتے ہیں ہمیں ویسا بننے کی توفیق عطا فرما، اے اللہ ہمیں ویسا بننے کی توفیق عطا فرما، اے اللہ کریم آقا ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، ماں باپ کو دیکھا ہے بچوں کی چھوٹی چھوٹی تمنائیں پوری کر کے خوش ہو جاتے ہیں، اے اللہ ایک تمنا ہماری بھی ہے اپنی رحمت سے اس کو پورا فرما دیجئے، اے اللہ وہ چھوٹی سی تمنا یہ ہے جب موت کا وقت آئے اللہ پہلے ہم سے راضی ہونا پھر ہمیں موت عطا کر دینا، اے اللہ جب بھی موت کا وقت آئے پہلے راضی ہو جانا، اے کریم آقا پہلے ہم سے راضی ہو جانا اور پھر ہمیں موت عطا کرنا، اے اللہ ہمارے سفر کو وسیلہ ظفر بنا، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، اے اللہ پوری امت اس وقت پریشان ہے امت کی پریشانیوں کو دور فرما، کریم آقا آپ کے حبیب صلی اللہ علیہ وسلم کے سامنے قبیلہ طے کی عورت اچانک ننگے سر آ گئی تھی تو حدیث پاک میں ہے کہ نبی علیہ السلام نے اپنی چادر سے اس عورت کے سر کو ڈھانپ لیا تھا، اے اللہ آپ کے حبیب صلی اللہ علیہ وسلم کی امت اس وقت اقوام عالم کے سامنے ننگے سر کھڑی ہے، اللہ امت کا سر ڈھانپ لیجئے، اے اللہ امت کا سر ڈھانپ لیجئے، اے اللہ امت کا سر ڈھانپ لیجئے، اے اللہ امت پر رحمت کی نظر فرما دیجئے، عزت رفتہ عطا فرما دیجئے، اے اللہ جہاں جہاں مسلمان پریشان ہیں سب کی پریشانیوں کو دور فرما، اے اللہ اپنے محبوب کی امت پر رحمت کی نظر فرما اور ان کی مدد فرما، کریم آقا جو مانگا وہ بھی عطا فرما، جو مانگنا چاہیے تو نہیں مانگ سکے وہ بھی عطا فرما، اے اللہ زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا، قیامت کے دن کو زندگی کا سب سے زیادہ خوشیوں بھرا دن بنا، اے اللہ آپ نے موسیٰ علیہ السلام کو فرعون کی طرف بھیجا فرمایا فقول له قولا لینا، تم دونوں جاؤ اور اس کے ساتھ نرم گفتگو کرنا نرمی کا معاملہ کرنا، اے اللہ وہ فرعون جو انا ربکم الاعلی کہتا تھا آپ اگر اس کے ساتھ بھی نرمی کا حکم کروا رہے ہیں، اے اللہ یہ یہاں جتنے لوگ بیٹھے ہیں یہ سب سجدے میں سر رکھ کے روزانہ سبحان ربی الاعلی کا گواہی دیتے ہیں، اے اللہ آپ ان کے ساتھ بھی نرمی کا معاملہ فرما دیجیے، نرمی کا معاملہ فرمائیے، اے اللہ ہمارے گناہوں پہ پکڑ نہ فرمائیے، ہمارے گناہوں کو معاف کر دیجیے، سزاؤں سے درگزر فرما دیجیے، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما لیجیے، ربنا تقبل منا انک انت السمیع العلیم تبلینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔
ایک اعلان سن لیں، جتنے بھی مہمان باہر سے آئے ہیں سبھی سے درخواست ہے کھانا کھا کر جائے، اپنی جگہ رہیں ان شاء اللہ سب کو کھانا سرو کیا جائے گا ان شاء اللہ۔
Thank you.